نحمده ونصلي على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري وأحلل عقدة من لساني يفقه قولي. رب زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمين يا رب العالمين. ہم نے لقمان علیہ السلام کی نصیحتیں پڑھیں اپنے بیٹے کو. واقعی لقمان حکیم ہی تھے، انہوں نے اتنی زبردست نصیحتیں کیں اور اس میں سب چیز کور ہو گئی، اور ہمیں یہ پتہ چلا کہ ہم نے کیا چیز ایڈریس پہلے کرنی ہے اور کیا بعد میں کرنی ہے. اور امید ہے کہ آپ نے یہ شیئر کی ہوں گی. اب یہاں سے لقمان علیہ السلام کی بات نہیں ہے، بلکہ اللہ تعالیٰ کا کلام آ رہا ہے. اللہ تعالیٰ فرماتے ہیں، علم ترو، کیا تم نے دیکھا نہیں، ان اللہ سخر لکم ما فی السماوات و ما فی الارض، اپنی نعمتوں پہ اللہ تعالیٰ نے توجہ دلائی ہے کہ کیا تم نے نہیں دیکھا کہ بے شک اللہ تعالیٰ نے مسخر کیا ہے تمہارے لیے جو بھی آسمانوں میں اور جو بھی زمین میں ہے، کہ کائنات کی جس چیز پہ بھی تم غور کر لو تو اس کے پیچھے جا کے دیکھو، چاہے وہ چیز آسمان میں ہے چاہے وہ چیز زمین میں، مگر وہ چیز کسی نہ کسی طرح انسان کو فائدہ پہنچانے میں لگی ہوئی ہے. تصغیر، مسخر کرنا، یعنی کسی کے کام میں لگا دینا، عاجز کر دینا کسی کو. اس میں ضروری نہیں ہوتا کہ کنٹرول بھی انسان کو پورا مل جائے اس چیز کا، کہ جیسے چاہے اس کے ساتھ معاملہ کرے. مثلاً کہ جانوروں کو ہمارے لیے مسخر کر دیا گیا، لیکن چاند، سورج، ستاروں، ان کو ہمارے لیے مسخر ان کو بھی کہا گیا، مگر ان کو ہمارے کنٹرول میں دے دیا گیا، ان کو ہمارے کنٹرول میں نہیں دیا گیا. تو مسخر جو ورڈ ہے نا، اس کے میننگ میں ضروری نہیں ہے کہ وہ ان کنٹرول بھی دے دیا جائے. یہ کہنے کا مقصد ہے، ٹھیک ہے. تو چوپایوں کو ہمارے کنٹرول میں دیا، مگر سورج چاند ہمارے کنٹرول میں نہیں ہے. تو مطلب معنی میں پھر اصل میں کیا چیز آتی ہے، یعنی ان کو کام میں لگا دیا، ان کو مجبور کر دیا کہ وہ ہمارا کام کریں. اور یہاں پہ فرمایا سخر لکم ما فی السماوات و ما فی الارض، کیا تم نے دیکھا نہیں ہے، غور تو کرو اس بات کو. اور جتنا جتنا انسان یہ سائنس اور یہ چیزیں پڑھتا ہے، کوئی سورج، چاند، ستارے، پتے اور ہوا اور جانوروں اور ان چیزوں کے بارے میں پڑھتا ہے، تو واقعی پتہ چلتا ہے کہ ہر چیز ڈائریکٹلی یا انڈائریکٹلی انسان کو ہی نفع پہنچا رہی ہے. چاہے وہ سورج چاند ہو، چاہے وہ زمین کی گردش ہو، چاہے وہ بارش ہو، اولے ہوں، آسمان کی چھت ہو، یا نہریں، چشمے، دریا ہوں، یا کھیتیاں ہوں، یا پھل ہوں، سب کے سب پیچھے جا کے دیکھیں گے نا تو وہ انسان کو فائدہ دے رہے ہیں. تو اللہ تعالیٰ نے بتا دیا، دیکھو میں نے یہ ساری چیزیں تمہارے کام میں لگا دی ہیں. اب اس سے کیا پتا چلتا ہے، ایک بات سمجھ میں آتی ہے کہ اس کا مطلب ہے کہ انسان کوئی معمولی سی چیز نہیں ہے، وہ اس کائنات میں کوئی ایسے بھیڑ بکری کی طرح نہیں ہے، یا کوئی درخت پہاڑ کی طرح جیسے وہ کھڑے ہیں بس کھڑے ہیں، ٹھیک ہے. نہیں، وہ سب سے امپورٹنٹ مخلوق ہے، جس کے لیے یہ کہہ دیا گیا کہ اس کائنات کی ساری چیزیں ہی میں نے تمہارے لیے مسخر کر دی ہیں، تمہارے کام میں لگا دی ہیں. تو اب آپ دیکھیں، یہ نہیں کہا کہ تمہارے لیے ہے کہ تم ان کے ساتھ جو بھی کرو، یہ نہیں، مسخر کیا ان کو، یعنی تمہاری سروائیول کے لیے، تمہاری کمفرٹ کے لیے کسی نہ کسی طرح ہر چیز کام کر رہی ہے. کتنا زبردست مقام دیا اللہ تعالیٰ نے انسان کو، یہ آپ کہہ سکتے ہیں اس کائنات کا شہزادہ انسان. اللہ تعالیٰ نے سورہ بقرہ میں بھی فرمایا تھا، وہ الذی خلق لکم ما فی الارض جمیعا، وہاں پہ صرف زمین کی بات آئی تھی کہ اللہ تعالیٰ نے جو بھی پیدا کیا ہے زمین میں، سارے کا سارا تمہارے لیے پیدا کیا. اور یہاں پہ آسمان کی بھی بات آ گئی. تو کبھی آپ نے سوچا اتنا امپورٹنٹ مقام ہمیں دیا گیا ہے، اتنی فضیلت دی گئی ہے تو کیا بات ہے اس کے اندر؟ کیا ہم سے کروانا اللہ تعالیٰ چاہتا ہے؟ ظاہری بات ہے نا, آپ دیکھیں کسی کو بڑا عہدہ ملے گا تو اس کا کام بھی تو بڑا ہوگا. مثلاً ایک کمپنی کسی آدمی کو ہائر کرتی ہے, کہتی ہے ہم آپ کو اتنا بڑا پیکج دے رہے ہیں, اس کے اندر آپ کا وی پی کا عہدہ ہے, آپ کو جی گاڑی بھی ملے گی, گھر بھی ملے گا, نوکر چوکر بھی ملیں گے آپ کو, یہ بھی اتنا کچھ ان کو اس کو دیتے ہیں, اس کے بعد کیا کہتے ہیں؟ آپ گھر بیٹھ جانا, اس کے بعد آپ نے کرنا کچھ بھی نہیں, بس ٹانگ پہ ٹانگ رکھ کے اور بیٹھے رہنا, یا آپ کا بس اتنا سا ہی کام ہے جتنا ایک کلرک کا کام ہے؟ نہیں, یہ انڈرسٹوڈ بات ہے کہ اس کا مطلب آپ کو کوئی بہت اہم فریضہ انجام دینا ہے, بڑی آپ کی جاب بہت امپورٹنٹ ہے, اس لیے وہ آپ کو دے رہے ہیں, اس لیے وہ اتنا بڑا پیکج دیتے ہیں. جس کا عہدہ یا جاب جتنی بڑی ریسپانسبلٹی کی ہوتی ہے نا, اتنا ہی بڑا اس کو پیکج ملتا ہے, رائٹ؟ ایسا ہی ہے نا, ایک چوکی دار کو اتنی نہیں ملے گی, اس کی ڈیوٹی یا اس کا فریضہ چھوٹے لیول کا. جس کا جتنا بڑا فریضہ ہوتا ہے, جتنا بڑا کام ہوتا ہے, جتنی بڑی جاب ہوتی ہے, جتنی بڑی اس کی ڈیوٹی ہوتی ہے, اتنا ہی بڑا اس کو پیکج دیا جاتا ہے. اب آپ دیکھ لیں, ہمیں اتنا بڑا یہ پیکج دیا گیا کہ ساری زمین آسمان کی چیزیں ہمارے کام میں لگا دی گئیں, تو کچھ نہ کچھ تو اللہ تعالیٰ ہم سے کام چاہتا ہے نا کہ ہم کریں, یا پھر ہم بھی بھیڑ بکریوں کی طرح ہی زندگی گزار کے آ جائیں. ان کو تو پیکج کچھ بھی نہیں ملا گا, ان کے لیے نہیں زمین آسمان چل رہے, یا ان کی سورج نکل رہا اور غروب ہو رہا اور بارشیں ہو رہی اور یہ سارا پھول پتے, اور ان کے لیے نہیں اللہ تعالیٰ نے اس طرح یہ ساری زمین کو بچھایا اور آسمان, یہ ان خاص ان کے مقصد ان کو نہیں کمفرٹ پہنچانا, مقصد انسان کے لیے یہ سب کچھ بنایا. تو کیا مقصد ہے پھر ہمارا؟ ہماری ڈیوٹی کیا ہے؟ ہماری جاب کیا ہے؟ اصل میں ہمیں تو ساری زندگی پتہ ہی نہیں چلتا کہ ہماری کوئی جاب بھی ہے, اسی پہ ہم پھولے نہیں سما رہے کہ ہم اشرف المخلوقات ہیں اور سب چیزیں بھائی ہمارے لیے چل رہی ہیں تو ٹھیک ہے, بہت اچھا ہے. نہیں, آپ کا کوئی کام ہے, اور وہ کام یہ ہے کہ اللہ کی فرما برداری میں آ جاؤ. جو طریقہ زندگی اللہ نے دیا ہے اس کو خود بھی اپناؤ اور دنیا میں بھی پھیلاؤ, حکمت کے ساتھ, خلوص کے ساتھ, دوسروں کے درد کے ساتھ. تو یہ ہے انسان کا کام. تو اب اس کام کو سمجھنا ہے, یہ ایسے ہی باتیں نہیں کی جا رہی, یہ ہمیں بتایا جا رہا ہے کہ دیکھو میں نے تمہارے لیے کیا کیا نعمتیں نہیں رکھی. اب آپ ہر چیز پر نظر ڈال کے سوچیں کہ اللہ نے یہ پیدا کیا ہے, یہ خوبصورت نظارے بھی جو بنائے ہیں نا, یہ میری آنکھوں کی, میری استھیٹک سینس کی سیٹسفیکشن کے لیے, میری نظر کی کہ وہ مطلب وہ دینے کے لیے کہ ہمیں جو لذت ملتی ہے اس سے, وہ اس لذت کو دینے کے لیے اللہ تعالیٰ نے یہ بنایا, ورنہ بھیڑ بکریاں تھوڑی دیکھ کے ان کو انجوائے کر رہی ہیں. ہماری انجوائےمنٹ کے لیے ہم دیکھیں اور ان سے اللہ کو پہچانیں. کتنا پیار آتا ہے پھر اللہ تعالیٰ پہ کہ اس نے اتنا کچھ بنا کے رکھ دیا میرے لیے صرف. اور پھر فرمایا وَأَسْبَغَ عَلَيْكُمْ نِعَمَهُ ظَاهِرَةً وَبَاطِنًا, مکمل کر دی, پوری کر دی, یعنی اتنی تمہیں نعمتیں دی ہیں کہ ان میں کوئی کمی نہیں چھوڑی. ہر طرح کی نعمت دی ہے, ظاہری بھی دی ہیں اور باطنی بھی دی ہیں. ظاہری نعمتیں کون سی ہوتی ہیں؟ جو ہمارے یہ سینسز میں آ سکیں, ہمارے حواس ان کو دیکھ سکتے ہیں, ہماری آنکھیں دیکھ سکتی ہیں, یا ہمارے کان سن سکتے ہیں, یا ہم سونگ سکتے ہیں, یا ہم فیل کر سکتے ہیں, یہ ظاہری نعمتیں جو ہمارے حواس میں آ سکتی. باطنی نعمتیں کون سی ہیں؟ جو چھپی ہوئی ہیں, جو نہ نظر آتی ہیں, نہ آپ سن سکتے ہیں, نہ آپ کے حواس جو سینسز ہیں ان میں نہیں آتی. مثلاً ہدایت کی نعمت, مثلاً دانائی ہے, مثلاً انٹلیکٹ ہے کہ انسان کا, باطنی بصیرت ہے, یہ سب وہ نعمتیں ہیں جو انسان کو نظر نہیں آتی. مثلاً روح ہے. ابن عباس کہتے ہیں میں نے نبی صلی اللہ علیہ وسلم سے سوال کیا کہ یہ ظاہری اور باطنی نعمتیں کیا ہیں؟ فرمایا ظاہر کا جہاں تک تعلق ہے تو اسلام لانا ظاہری نعمت ہے, اور جو اللہ نے اپنا فضل کیا تجھ پر, رزق وغیرہ, یہ سب ظاہری نعمتیں. اور باطنی نعمتوں میں, اب یہ بات ہم میں سے کسی نے بھی نہیں سوچی ہوگی میرا خیال ہے, کہ آپ کو اگر پوچھا جائے باطنی نعمتیں کیا کیا ہیں تو آپ کیا لکھیں گے. لیکن نبی صلی اللہ علیہ وسلم نے جو باطنی نعمت بتائی, اتنی بڑی نعمت ہے کہ میرا نے خیال کہ کسی کے بھی آپ میں سے ذہن میں یہ نعمت آئی ہوگی اور یہ فرمایا کیا ہے کہ اللہ تجھے رسوا نہیں کرتا, ذلیل نہیں کرتا. ارے اگر میرے اندر برائیاں ہیں تو میری برائیوں کو وہ ڈھانپ دیتا ہے, پردہ رکھتا ہے. کتنی بڑی نعمت, اللہ اکبر. تو فرمایا کہ یہ تمہیں اللہ تعالیٰ نے ظاہری اور باطنی نعمتیں دی ہیں. اگر آپ اتنا اندازہ کریں, کئی یہ جو ہماری باڈی کے اندر بھی نعمتیں ہیں, کئی وہ بھی باطنی نعمتیں ہیں, وہ ہمیں یعنی ہم ان کو نہیں جان سکتے یا نہیں جانتے ہم. مثلاً یہ آنکھ کے اندر آپ کی یہ جو ویٹنس ہے, جو یہ ہر وقت تھوڑی سی تر رہتی ہیں, گیلی گیلی سی رہتی ہیں, اگر یہ بالکل ڈرائی ہو جائیں تو کیا ہوگا, پتہ ہی نہیں کہ یہ ایک نعمت ہے نا. ہڈیوں میں جو گودا ہے اس کی ضرورت کیا ہے, اس کا کیا فائدہ, اگر یہ نہ ہو تو کیا خرابیاں پیدا ہوں گی, ہمیں کیا پتا. ہمارا دل اگر صحیح بیٹ نہیں کر رہا تو کیا خرابی پیدا ہو جائے گی, ہم کہاں جانتے. تو باطنی نعمتیں ظاہری سے بھی زیادہ ہیں, جن کا تصور ہی نہیں ہم کر سکتے. اب کیا کرنا ہمیں, پھر کیا چاہیے, اس کے جواب میں کیا کرنا چاہیے, ہم اس کا شکر ادا کریں زبان سے بھی عمل سے بھی, جیسے ہم نے پچھلی دفعہ بات کی تھی. پھر کیا ہے, ایک پل بھی انسان نافرمانی کر سکتا ہے, ناشکری کر سکتا ہے؟ نافرمانی اصل میں ناشکری ہی ہے. جب انسان نافرمانی کرتا ہے نا تو وہ اللہ کی ناشکری کر رہا ہوتا ہے. یہ سب پا کے کیا پھر ایک پل کی بھی نافرمانی ہونی چاہیے؟ لیکن اللہ تعالیٰ فرماتے ہیں اس کے جواب میں, بجائے انسان شکر گزار ہونے کے, بعض لوگ ایسے ہیں, وامن الناس, لوگوں میں سے بعض کیا کرتے ہیں, اتنی نعمتیں ہونے کے باوجود, من یجادل فی اللہ, جو اللہ کے بارے میں جھگڑے کرتے ہیں. کس چیز کے اوپر جھگڑا کرتے ہیں, کوئی کسی چیز پہ. ایک تو جدال ہوتا کیا ہے, بحثیں کرنا اور زوردار طریقے سے کرنا, ایسا نہیں کہ چھوٹی موٹی ایسے, بلکہ زوردار طریقے سے, جس کو جھگڑنا کہہ دیتے ہیں. اور یہ انسان کون ہے جو ایسا کرتا ہے, وہ جو پہلے جس کی بات آئی تھی جو لا والحدیث میں پڑھا ہوا ہے وہ بھی ہو سکتا ہے, اور ایک جنرل انسان بھی کوئی ہو سکتا ہے جو بغیر علم کے کرتا ہے. یعنی کوئی اس کے پاس علم نہیں ہے, کوئی ایسا نہیں ہے کہ کہیں اس نے کچھ کوئی نالج حاصل کیا ہے, کوئی پڑھا ہے, کوئی کچھ ہے. یعنی جو اللہ تعالیٰ نے علم عطا کیا ہے وہ اس کے پاس ہے نہیں, پھر اور کیا نہیں ہے, ولا ہدن, اور نہ کوئی ہدایت ہے, نہ رسول کی طرف رجوع کرتا ہے, اپنی دل پسند باتوں پہ ہی عمل کرتا ہے بغیر ہدایت کے, کوئی سند کے ساتھ بات نہیں کرتا, اور نہ کتاب منیر ہے. کتاب منیر کیا ہے, یعنی نہ کسی پہلی کتاب میں ہے, نہ تورات میں ہے, نہ انجیل میں ہے, نہ کسی اور کتاب کے اندر کوئی ایسی بات نہیں ہے, اور پھر بھی وہ بحثیں کرتا ہے. یعنی ایسا نہیں کہ کوئی ساؤنڈ نالج کے ساتھ وہ بات کر رہا ہے, بلکہ یوں ہی بحثیں کرتا ہے. اور کس چیز پہ بحث کرتا ہے, اللہ کے بارے میں کیا مطلب, یعنی اللہ کے وجود کے بارے میں جھگڑتا ہے, نمبر ٹو اللہ کو شریک ٹھہرا کے جھگڑتا ہے, جیسے اب عیسیٰ علیہ السلام کو اللہ کا شریک انہوں نے بنایا, اب اس کے اندر ان کے ساتھ بحثیں جتنے مرضی بحثیں کرا لو. پھر نمبر تھری اللہ کے احکامات کے میں جھگڑتا ہے, اور نہیں جی کوئی نہیں حجاب ہے, کوئی نہیں وہ ہے, نماز کے بارے میں جھگڑے ہوتے ہیں, جو بھائی آپ نے جو ٹیکس دے دیا وہی آپ کی زکات ہو گئی, کوئی ضرورت نہیں زکات دینے کی, مطلب اس طرح کی باتیں جن کا واضح علم موجود ہے, کتاب میں ان کی ڈیٹیل موجود ہے, نہ اس کے پاس کوئی اس کا علم ہے, نہ کوئی ایسی ہدایت کا سورس ہے, نہ کوئی کتاب سے کوئی اس کے پاس دلیل ہے, اس کے باوجود جھگڑتا ہے. کہاں اس کو احسان ماننا چاہیے تھا, شکر ادا کرنا چاہیے تھا. اور آج آپ دیکھیں انسانوں کی حالت ایسی ہے, آپ کسی مجلس میں چلے جائیں, سب سے زیادہ میرے خیال لوگوں کو جو فری فار آل ٹاپک لگتا ہے نا, جس کا علم ساروں کے پاس ہی, سب ہی سمجھتے ہیں ہم سب سے بڑے علامہ ہیں, وہ ہے دین کی بات. اس کے اندر ایسے منہ شگافیاں کرتے ہیں, اتنی بڑھ بڑھ کے باتیں کرتے ہیں کہ سارا نالج نہیں آ سکتا, کہاں قرآن میں لکھا, کہاں میں. اور ان سے پوچھیں اگر آپ قرآن آپ نے کتنا پڑھا ہے, کتنے سال پڑھتے رہے, کتنا آپ کو سمجھ میں آتا ہے, کچھ بھی نہیں, ایک دفعہ بھی نہیں پڑھا ہوگا انہوں نے. لیکن بحثیں اور باتیں ایسے ہیں کہ جیسے دنیا جہان کے نالج ان کے پاس. میوزک کے بارے میں سن لیں آپ, یہ اور جو عورتیں اور مردوں کی سیگریگیشن ہوتی ہے اس کے بارے میں بات کر لیں, آپ دیکھیں گے اتنی باتیں ہیں, اتنی بحثیں ہیں اس کے اوپر, اور ان کے اوپر بغیر علم کے ڈاکیومنٹریز بنا دی گئی ہیں, فلمیں بنا دی جاتی ہیں, مضمون لکھے جاتے ہیں, اور ہم سوچ لیتے ہیں یہ تو ٹی وی پہ آیا تھا نا تو اس لیے بالکل ٹھیک ہے, اور یہ تو اخبار میں آیا تھا, رسالے میں لکھا ہوتا اس لیے بالکل صحیح ہے, یہ انٹرنیٹ پہ میں نے پڑھ لیا تھا اس لیے بالکل صحیح ہے. ایسے لوگ انٹرنیٹ پہ بھی بیٹھے ہوتے ہیں جو بغیر علم کے باتیں کر رہے ہوتے ہیں, یہ صرف کہیں ڈرائنگ رومز میں بیٹھ کے نہیں باتیں ہوتی. اور آج کے وقت میں جو بہت زیادہ بڑا فتنہ اٹھا ہے, جو اللہ کے بارے میں جھگڑ رہے ہیں, جو بات ہو رہی ہے, وہ سب سے زیادہ یہ ہے کہ اللہ تعالیٰ ہمیں معاف کرے اور ہماری نسلوں تک کو محفوظ رکھے, کہ جی کیسے آپ پروف کریں گے کہ گاڈ ایگزسٹس, کیسے آپ پروف کریں گے. یعنی اس وقت اگر آپ دیکھیں تو دنیا میں ہر 3 میں سے ایک بندہ کرسچن ہے, ہر 5 میں سے ایک بندہ سٹیٹسٹکس کے اعتبار سے مسلمان ہے, اور ہر 4 میں سے ایک بندہ ایتھیسٹ ہے. یعنی 25% اس دنیا کی پاپولیشن جو ہے وہ ایتھیسٹ ہو چکی, اور یہ فتنہ آج سے پہلے اتنا زور آور نہیں تھا جتنا کہ اب ہے, جتنا یہ آج تیزی سے گرو کر رہا ہے. اور لوگوں کو یہ بڑا اچھا وہ مل جاتا ہے کہ سارے ہی اپنے دین مذہب چھوڑو, یہ مذہب اور دین نا بیکار باتیں ہیں, یہ ایسے ہی آپ کے اوپر ریسٹرکشن لگاتے ہیں, سو چھوڑو, آزادی چاہتے ہو تو بس ہم کسی کو مانتے ہی نہیں, نہ مانیں گے نہ ہمارے اوپر کوئی ریسٹرکشن ہے, مادر پدر آزادی چاہتے ہیں اس وجہ سے کہہ دیتے ہیں خدا کا انکار کر دیتے ہیں. تو یہ آج کا بہت بڑا فتنہ جو پہلے کبھی نہیں تھا, اور یہ آگے سے آگے بڑھتا ہی جا رہا ہے. اب ہم اس کو کیسے ایڈریس کریں گے, کیسے اس کے اوپر بات کریں ہم. اللہ اکبر, جب کوئی کہتا ہے کہ خدا ہے ہی نہیں ہے تو آپ کیا کہیں گے؟ 4 طرح سے اس کو پروف کریں گے, جو آج کی آیات میں بھی آپ کو جواب مل جائے گا, آج کی آیات میں اسی بارے میں 4 طرح سے آپ اس کو پروف کریں گے, ٹھیک ہے, جو ہمیں قرآن سے کہتا ہے. قرآن کہتا ہے کیا یہ کسی چیز سے پیدا نہیں ہوئے, ایسے ہی ایک دم اچانک سے پروڈیوس ہو گئے تھے, ایک دم جیسے کوئی دھماکہ ہوا اور ایک انسان کھڑا ہوا ہے سامنے, یا انہوں نے خود کو خود پیدا کیا ہے. یعنی ان کی پیدائش کیسے ہے, نمبر 1 یہ پوائنٹ ہے, اپنی پیدائش پہ غور کرنا. نمبر 2 اللہ کی آیات, جیسے ہم ابھی یہ بات کر رہے ہیں, اللہ کی آیات اور آگے بھی آ رہی ہیں, آیت نمبر 29 میں بھی آ گیا, اور پورے قرآن میں کتنی جگہ آپ سورج چاند رات دن اللہ کی نشانیوں میں غور و فکر کرو, دیکھو دیکھو دیکھو. بہت ضروری ہے جب ہم باہر سیر کو جائیں تو ہم اللہ کی نشانیوں میں غور و فکر کریں. یا یہ سارا کچھ ایسے ہی بن گیا, خود ہی بن گیا ہر چیز. ایک پتے کو پکڑ کے دیکھ لیں اس کے اندر کس طرح سے وہ چھوٹی 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 چھوٹی, ایسے لگتا ہے جیسے کہ انسانی جسم کے اندر یہ وینز ہیں نا, اس طرح اس کی وینز چل رہی ہیں, ایک ایک پتے کے ایک ایک کونے تک پانی پہنچ رہا ہے, نیوٹریشن پہنچ رہی ہے. یہ اتنی ڈیزائننگ اور اتنا پریسیژن, اور ایک ایک پتے کے اندر ایسی ہونا, اور کتنے پتے ہیں, کتنے درخت ہیں, کتنی اس دنیا کے اندر کہاں کہاں, جہاں پہ انسانوں کی ریچ بھی نہیں ہے وہاں بھی پتے ہیں. آپ وہ جو یہ جو فارسٹ ہے رین فارسٹ, اس کے اندر دیکھیں آپ کے کتنے درخت ہیں, کئی جگہوں پہ انسان گئے ہی نہیں, کیا ایک ایک پتے کو پکڑ کے دیکھا ہے وہ کس نے بنائے, خود ہی بن گئے ہیں سب. تم بھی پھر گھر میں کھانا خود ہی بنا لیا کرو ایسے کہ بھائی خود بن جائے, वो बन जाए करे तुम्हारा खाना, गाड़ी भी चल पड़ा करे खुद, घर भी खुद बन जाए करे, सभी चीजें फिर खुद बन जाए। जब ये सारा कुछ इतना हसीन सब कुछ और इतना प्रिसाइज और इतना इसके अंदर डिटेल है, ये सब कुछ खुद बन गया तो बाकी तो क्यों नहीं काम खुद हो रहा है। अल्लाह अकबर। अल्लाह ताला ने तमाम अंबिया से चरवाहे का काम जरूर करवाया ताकि वो नेचर को देखें। और भी उसमें फवायद हैं, लेकिन भेड़ों को लेकर जाएंगे, बकरियों को लेकर जाएंगे, नेचर को देखें, नेचर में निकलें और देखें अल्लाह की कुदरतों को पहचानें। नंबर 3, अंबिया के किस्से देखें। जितने नबी आए सब ने एक ही बात कही, एक इलाह को मानो, चाहे वो किसी भी जमाने में आए हो, किसी भी जमाने में आओ, सबका एक ही मैसेज था कि ये कैसे हो गया फिर, अल्लाह है तो सब ने एक ही बात की। आदम अलैहिस्सलाम से लेके जितने भी पैगंबर आए उनका सेम ही मैसेज था। नंबर 4, याद रखें हर एक इंसान चाहे वो काफिर क्यों ना हो, उसकी फितरत के अंदर अल्लाह ताला ने ये सलाहियत रखी है, ये एबिलिटी रखी है कि वो अल्लाह को पहचान सकता है। और खास तौर पे जब इंतहाई सख्त कोई हालात आ जाए, जैसे हम आज की आयात में पढ़ेंगे 32 के अंदर के, जब वो समुद्रों में चले जाते हैं और वहां पे कैसे मौजों पे मौजें होती हैं, तो वो सख्त मुसीबत में जब फंस जाते हैं और मौत नजर आने लगती है, तो फिर एक अल्लाह ही याद आता है। चर्चिल ने कहा था कि जंग के मैदान में कोई एथिस्ट नहीं होता, देखिए ना, जंग के मैदान में कोई एथिस्ट नहीं होता, वाकई अल्लाह याद आ जाता है फिर। वो फितरत के अंदर जो प्रोग्रामिंग की हुई है ना, अंदर से पुकार आती है कि गॉड, कुछ भी ना आएगा तो कोई भी मजहब का बंदा होगा वो कहेगा ओ गॉड। कहां से आती है पुकार अगर कोई गॉड ही नहीं है? कहते हैं अगर खुदा को प्रूफ करो, ये है 4 पॉइंट लेके आप बात करें। और यही आप देखें, ये चार पॉइंट हमारे ऑलमोस्ट इनमें से अक्सर कवर भी हो जाएगा आज की जो आयात है। तो ये एक जो फितना है इसको इस तरह से एड्रेस करें। ये जो आज जिदाल हो रहा है ना इस बात के ऊपर कि खुदा ही नहीं है, और बगैर इल्म के बोले जाते हैं, बगैर कोई हिदायत के, कोई किताब, कौन सी तुम्हारे ऊपर पास किताब उतरी है जिसके अंदर ये है कि खुद खुदा कोई नहीं है? कहां से तुम्हें ये हिदायत मिली? कौन सा इल्म है ये? अल्लाह अकबर। कहां इंसान को झुक जाना चाहिए था अल्लाह के आगे, लेकिन कहां वो देखो कैसे शैतानी फंदा है कि इनको ये बात सुझा दी। आज कोई बहुत ही काम कोई होगा कि जो मुसलमान से कोई क्रिश्चियन हो जाता हो बदबख्त, लेकिन ज्यादा क्या कर रहे हैं वो एथीज्म की तरफ जा रहे हैं, क्योंकि इस्लाम की उनको ये पाबंदियां नहीं पसंद आती ना। अब इसमें तो कुछ करना पड़ेगा और कुछ छोड़ना पड़ेगा, वो नहीं हमसे होता। अल्लाह अकबर। तो देखो लोगों में से कई लोग कैसे हैं, कैसे ये लोग हैं कि अल्लाह के बारे में झगड़ते हैं। कभी गौर ही करके देख लिया होता तुम्हें अल्लाह की पहचान, उसे तो तुम्हारे लाड ही इतने किए हैं कि तुम्हारे लिए सब कुछ। जैसे नहीं होता आप एक बच्चा पैदा होना होता उसके माँ बाप कितना सजाते हैं चीजें, कितने उसके लिए तैयारियां करते हैं, कपड़े भी पहले ले लेते हैं, हर चीज डेकोरेट करते हैं। अल्लाह ने तो पूरी कायनात डेकोरेट कर दी तुम्हारे लिए। देखो सितारे झिलमिलाए तुम्हारे लिए, चांद को निकाला तुम्हारे लिए, और सूरज चमकाया तुम्हारे लिए, जमीन को बिछाया तुम्हारे लिए, आसमान की छत तानी तुम्हारे लिए, ये जो भेड़ बकरियां और ये जो दरिंदे परिंदे ये अल्लाह ने पैदा किए तुम्हारे लिए, शजर और पत्थर और फूल और ये चिरिंद परिंद सब चीजें तुम्हारे लिए बना दी। और क्या चाहिए, जिसको हम कहते ना और क्या चाहिए तुझे, अल्लाह को पहचानने के लिए इतना कुछ काफी नहीं है? वाइजा खीला लहुम, और जब कहा जाता है उनसे, उनसे कितने किनसे, कुरैश मक्का अव्वलीन जो मुखातिब हैं, और फिर यही जो झगड़ते हैं अल्लाह के बारे में, इत्तबियाउ मा अंजलल्लाह, इत्तेबा करो, पैरवी करो जो नाजिल किया है अल्लाह ने उसके ऊपर चलो। अच्छा यहां पे वाइजा कौला लहुम नहीं कहा गया, जब वो कहता है उनसे, बल्कि कहा गया वह इदा कील लहुम, जब कहा जाता है उनसे। क्या मतलब है इसका? इसका मतलब है कि कहने वाला मैटर नहीं करता कि कौन कह रहा है, کوئی بھی کہے قیلا کہا جاتا ہے, چاہے نبی صلی اللہ علیہ وسلم کے زمانے میں آپ صلی اللہ علیہ وسلم کہہ رہے تھے یا بعد کے زمانے میں کوئی اور کہہ رہا ہے, کوئی بھی کہہ رہا ہے, اس سے فرق نہیں پڑتا. کوئی بھی اگر ان کو بلاتا ہے کہ آؤ جو اللہ نے نازل کیا اس کو فالو کرو, تو وہ آگے سے کیا جواب دیتے ہیں ایسے لوگ, ان کی سائیکی ایک ہی رہی ہے ہمیشہ. قالو وہ کہتے ہیں بل نتبع ما وجدنا علیہ آبانا, بلکہ ہم تو پیروی کریں گے جس پہ ہم نے پایا اپنے آبا و اجداد کو, ہم تو وہ اس کو فالو کریں گے جو ہم نے اپنے باپ دادا کو کرتے ہوئے دیکھا. اللہ اکبر, یعنی جب کوئی اس کو اللہ کی نازل کردہ کی طرف دعوت دیتا ہے فالو تو اس کو کرنا چاہیے. مان ذل اللہ میں کیا آتا ہے, قرآن اور سنت دونوں, صرف قرآن نہیں, کیونکہ جو حدیث ہے وہ بھی آپ صلی اللہ علیہ وسلم خود سے نہیں باتیں کرتے تھے بلکہ اللہ کی طرف سے اترتی تھی بات, الفاظ آپ صلی اللہ علیہ وسلم کے ہوتے تھے مگر تھاٹ جو ڈالا جاتا تھا وہ اللہ کی طرف سے ہوتا تھا, خود نہیں آپ اپنی خواہشات سے بولتے تھے کہ بھئی یہ کر لو یا نہیں کر لو. جو حدیث ہے وہ بھی اللہ کی طرف سے ہی ہے. دسویں قرآن اور حدیث میں کیا فرق ہے کہ قرآن الفاظ بھی اللہ کے ہیں اور معنی بھی, اور حدیث جو ہے وہ الفاظ نبی صلی اللہ علیہ وسلم کے, معنی جو ہے یعنی بات کا جو, جیسے ہم کہتے ہیں میرے سامنے حدیث نہیں ہے مگر آپ کو میں ایک اس کا مفہوم بتا دیتی ہوں, وہ جو معنی ہے یا مفہوم ہے یا جو بات ہے وہ اللہ کی طرف سے ہی اترتی, پھر آگے آپ صلی اللہ علیہ وسلم اپنے الفاظ میں اس کو نریٹ کرتے تھے. تو ان سے جب یہ کہا جاتا ہے تو وہ کہتے ہیں ہم اب جو ہمارے آبا کرتے تھے, آبا کا مطلب کیا, آج کوئی آپ کو منہ سے یہ نہیں کہے گا جو میرے باپ دادا کرتے تھے, وہ کہیں گے جو آج کل چلتا ہے, جو آج کے ٹرینڈز ہیں وہی ہمارے پچھلے بھی کرتے تھے, وہی اب ٹی وی پہ بھی آتا ہے اور سوسائٹی میں بھی ایسا ہی ہوتا ہے اور ہم نے تو ہمیشہ ایسے ہی دیکھا, ہم نے ہمیشہ ایسے ہی دیکھا اپنے گھروں میں, چاہے اب وہ غلط بھی کر رہے ہوں تو پھر بھی آپ ایسے ہی کرتے رہیں گے. وجہ سے آج کوئی لوگوں کو آپ کوئی بات بتائیں تو کہتے ہیں ہمارا تو رواج یہ ہے ہم اس کے مطابق کریں گے. رواج کیا ہوتا ہے, مطلب رواج وہی ہے کہ جو آپ کے ٹرینڈز جو ٹریڈیشنز آپ کی چل رہی ہیں پچھلی جو یا آپ کے گھر والے کرتے تھے پہلے سے وہی بس ہم نے کرنا, جو ہماری ویلیوز ہیں وہ کیا ہے, وہ آبا کے طریقے ہی ہیں نا. اللہ اکبر, تو کہنے والا ان کو یہ نہیں کہہ رہا کہ میرے طریقے پہ چلو مجھے فالو کرو, اور ہم نے کبھی یہ نہیں کہنا ہم صحیح کر رہے ہیں ہم نے تو سیکھا ہوا بس آپ جو ہم کر رہے ہیں نا وہ کریں, نہیں کہنا یہ ہے میں بھی اللہ کے طریقے پہ چلوں آپ بھی اللہ کے طریقے پر چلیں, کیونکہ جو کہنے والا ہے جو خود ہدایت یافتہ ہے وہ کبھی ایروگینٹ نہیں ہوتا جی میں صحیح کر رہی ہوں آپ بھی ایسا کریں, جیسے ہم نے کیا تھا نا آپ ویسے کریں, میں نے بھی تو اس طرح سے کیا تھا, نہیں ہم کہیں گے جو اللہ نے بتایا جو اللہ نے نازل کیا. اور آپ کو یہاں سے پتہ چلتا ہے کہ اللہ تعالی ہم سے کیا چاہتے ہیں, کہ ہم کس کیا ہم سے تقاضا ہے, کیا ریکوائرمنٹ ہے کہ ہم ما انزل اللہ کی پیروی کریں. ما انزل اللہ میں آپ یہ نہیں کہہ سکتے کہ ما انزل اللہ میں جی فلاں علماء کی بات کو بھی ہم نے ماننا ہے, فلاں عالم نے کہہ دیا, فلاں امام نے کہہ دیا, بھائی ان کے پاس جب ہم جاتے ہیں کوئی بات پوچھنے کے لیے تو ان کی بات نہیں ماننی, ہم نے ان سے یہ پوچھنا ہے کہ ہاں ہمیں تو ماں انزل اللہ کا نہیں پتا, آپ بتائیں کہ ماں انزل اللہ کیا ہے, اللہ نے فلاں مسئلے کے بارے میں کیا حکم دیا, حدیث میں کیا ہے وہ ہمیں بتا دیں, تو ہم نے ان سے اللہ کا حکم پوچھنا ہے ان کی رائے نہیں پوچھنی. جہاں پہ کسی کی رائے آ جائے نا, رائے یعنی اجتہاد ہو کتاب و سنت میں, وہ مسئلہ نہیں ہے بالکل واضح طور پہ نہیں ہے, مثال کے طور پہ آرگن ڈونیٹ کر سکتے ہیں کہ نہیں کر سکتے, اب اس زمانے میں تو ہوتا ہی نہیں تھا, تو اب پھر اجتہاد کیا جاتا ہے قرآن و سنت کو سامنے رکھتے ہوئے, کوئی مسئلہ اس میں سے ڈرائیو کیا جاتا ہے, اسے ملتی جلتی کوئی چیز لے کے اس پہ قیاس کیا جاتا ہے, تو اس کے ہم پابند نہیں ہیں, پابند ہم صرف ما انزل اللہ کے ہیں. پابندی ہمیں نہیں کہ ہم نے ضرور اس کو ماننا ہے, پھر اس میں مختلف بھی رائے ہوتی ہیں, یہ کچھ کہہ رہے ہوتے ہیں کچھ, اسی لیے آپ کے سامنے رکھ دی جاتی ہے کہ بھائی جی اس میں اختلاف ہے علماء کا. مطلب کیا ہوتا ہے اختلاف علماء کا؟ کسی کا اجتہاد یہ ہے, کسی کا اور ہے. اب کیونکہ یہ چیزیں نہیں تھیں اس وقت, تو اب ان کے لیے کیا ہے, یہ مانزل اللہ کوئی نہیں مانتے, بلکہ کہتے ہیں جو ہمارے آبا و اجداد جس پہ تھے. اولو کان الشیطان یدعوہم الی عذاب السعیر, کیا بھلا چاہے شیطان ان کو بلاتا ہو عذاب کی طرف جو بھڑکتی ہوئی آگ کا, تب بھی تم اس طرف چل پڑو گے. اولو کانا کا مطلب ہے کہ حیرت کی بات ہے, تعجب ہے تم پہ, کیا کہہ رہے ہو, کیا شیطان کے بلانے پر اس راستے پر چلے جاؤ گے جو بھڑکتی ہوئی آگ کا. سائر جو ہے نا, سعر کا مطلب ہوتا ہے پاگل پن, اور سار کا مطلب ہوتا ہے بھڑکتی ہوئی. جہنم کی آگ جو نا پاگل ہو رہی ہے, آپ سے باہر ہو رہی ہے, اس کو غصے میں پاگل ہو جانا ہوتا ہے نا, غصے میں پاگل ہو رہی ہے, اس کے شور بھی ہے, اس کا بھڑکنا بھی ہے. تو کیا شیطان اس رستے کی طرف بلا رہا ہے کہ آبا کی طرف آؤ, آبا کے طریقے پر چلو, ماں انزل اللہ کو چھوڑ کے, تو آبا کا طریقہ چاہے عذاب السعیر کی طرف لے جاتا, ادھر چل پڑو گے. لیکن کیسے یہ ایکسکیوز شیطان سجھاتا ہے قیامت کے دن. یاد رکھیں یہ ایکسکیوز ایکسیپٹیبل نہیں ہے کہ کوئی کہے ہمارے ہاں تو جی ایسا ہی ہوتا تھا, بس ہمارے ہاں تو بس اسی طرح قرآن خوانی کرتے تھے, اسی طرح ہمارے ہاں یہ چالیسویں اور چیلم اور کل ہوتے تھے, تو کیا کریں نا پھر ہم, کیا فرق پڑتا ہے اس سے, فرق پڑتا ہے. اور بعض دفعہ یہ شیطان کسی فارم میں آتا ہے, وہ ایسے ہی نہیں آتا کہ آ کے کہے کہ میں شیطان ہوں جی میرے پیچھے چل پڑو. کبھی ہمارے بچوں کی شکل میں آ کے ہمیں بہکاتا ہے, کبھی کسی دوست کی شکل میں ان دوستوں کو, ان ہمارے پیاروں کے اندر جا کے جن کو بھی کمزور پاتا ہے نا, ان کے دل کے اندر جا کے خیالات ڈالتا ہے کہ چلو, جیسے اس کو یعنی اس کو کمپیل کرتا ہے, اس کو یعنی ایک اس کو کر دیتا ہے اس طرف کے وہ جا کے اور وہ بات منوائے ہم سے جو کہ ہم ویسے عام حالات میں نہیں کرنے والے تھے. تو اس سے اویئر رہنا چاہیے کہ کہیں یہ تو نہیں کسی پیارے کے ذریعے شیطان آ کے بول رہا ہے. وَمَن يُسْلِمْ وَجْهَهُ إِلَى اللَّهِ, اور جو حوالے کر دیتا ہے اپنے چہرے کو اللہ کی طرف, اور یہ بڑی پیاری بات ہے, جو اللہ کے حوالے کر دے اپنا چہرہ, اپنی ذات یعنی اللہ کے چہرہ کسی طرف کر لینا یا اپنی ذات کسی طرف کر دینا کا مطلب کیا ہے, یعنی وہ سینٹر بن جائے اس کی زندگی کا. اور چہرہ جو ہے نا, چہرے کا ذکر کیوں کیا گیا, چہرہ پوری آپ کی باڈی کے اندر نا سب سے ایک ویلیوبل سمجھ لیں کہ عضو ہے, سب سے پیاری چیز, یا انسان اپنے چہرے کی بڑی حفاظت کرتا ہے, اس کو چہرے کا بڑا خیال ہوتا ہے, چہرہ جسم کا مطلب بہت اہم عضو ہے. جس نے اس کو جھکا دیا, جس نے اس کو سبمٹ کر دیا, اپنی ذات کو سبمٹ کر دیا, اب اس کو چہرے کو اللہ کے حوالے کرنے میں آپ یہ بھی دیکھ لیں کہ اللہ کی خوشی کو سامنے رکھا. جیسے آپ دیکھتے ہیں ایک ایگزامپل سے دیکھیں, چھوٹے چھوٹے یہ بچے ہوتے ہیں نا, ان کو کبھی دیکھا کریں جب بھی اپنی ماں کے ساتھ ہوتے, وہ ماں کا چہرہ دیکھ دیکھ کے کرتے ہیں کام. اگر کوئی آنٹی ان کو کوئی چیز کینڈی دے رہی ہیں, پہلے ماں کی طرف دیکھیں گے, اگر ماں کی شکل پہ ان کو یہ نظر آیا کہ ہاں لے لو, اور ماں نے ایسے کر کے ایک اشارہ کر دیا, تو پھر مسکراتے ہوئے چیز پکڑ لیں گے. اور اگر ماں کے چہرے پہ ان کو ذرا خفگی نظر آئی, غصہ نظر آیا, تو سہم کے ماں کے ساتھ چمٹ جاتے. اگر وہ کوئی ایسا کام کرنے جا رہے ہیں, کسی نے بلایا ہے, یا کوئی ٹوائے دے رہا ہے, یا کسی بچوں کے ساتھ جا کے کھیلنا ہے, تو ماں کی شکل دیکھتے ہیں پہلے, جیسے ماں کے تاثرات ہوتے ہیں نا اس طرح سے پھر وہ کام کرتے ہیں. جہاں پہ ان کو رضامندی لگتی ہے وہ کام کر لیتے ہیں, جہاں پہ ان کو لگتا ہے ناراضگی ہے وہ کام نہیں کرتے. یہاں پہ کیا ہے, اللہ کے لیے اپنا چہرہ کر دینا, اس کی طرف رخ کر لینا, आप इसी एग्जाम्पल को इस तरह से समझ लें कि अल्लाह को देख देख के काम करना, जहाँ पे वो राजी लगता है वहां पे वो भाग भाग के कर लेना, जहां पे लगता है नहीं ये इससे नाराज हो जाएगा तो उसको देखा, उसकी तरफ अपना चेहरा कर लिया और उसके आगे सबमिट कर दिया, उसकी खुशी के लिए उसके हवाले कर दिया। सिर्फ अल्लाह की रजा के लिए काम करना, अल्लाह अकबर। तो अल्लाह के आगे झुकने वाला जो है वह हुआ मोहसिनुन, और वो मोहसिन भी है ना। मोहसिन कौन होता है? जैसे पहले बताया था कि जो ऐसे काम करे कि जैसे वो अल्लाह को देख रहा है, और अगर ये नहीं कर सकता तो कम से कम ऐसे करे कि जैसे अल्लाह उसको देख रहा है। अच्छा, हम सोचें इसको इस तरह से देखें कि जब हमें पता चल जाए कि हमारी रिकॉर्डिंग हो रही है, कैमरा इस वक्त मेरे ऊपर है, तो हमारा जो काम करने का ढंग होता है वो एकदम बदल जाता है। किसी कमरे में हमें पता चल जाए यहाँ पे कैमरे लगे हुए हैं, आपको पता है। अच्छा, वहाँ पे हम जब एंटर होंगे तो फिर उसके बाद हम ऐसे नहीं लापरवाही से, बस हम अपने आप को ज़रा संभाल के रखेंगे क्योंकि पता चल रहा है कि कहीं कैमरा लगा हुआ है। सिर्फ इतना सा कैमरे का एहसास हमारी चाल ढाल, हमारा काम, एवरीथिंग को बदल देता है। जिसको अल्लाह की नज़रों का एहसास ऐसे ही होने लगे ना कि मेरा अल्लाह मुझे देख रहा है, इतना सा कैमरा है, कैमरे के पीछे कौन देखेगा, सिर्फ इंसान ही तो बैठे हैं, इन उनका कितना ख्याल है। और जिसको ये पता चले कि अल्लाह मुझे देख रहा है, हालांकि हम सबको पता है कि अल्लाह हमें हर वक्त देख रहा है, लेकिन मोहसिन वो होता है जो ये इस एहसास के साथ फिर अमल करता है कि अल्लाह मुझे देख रहा है ना, और उसकी क्वालिटी ही बदल जाती, अल्लाह मुझे देख रहा है ना, फिर उसकी इबादत कैसी होगी, फिर उसकी नेकियां कैसी होंगी, फिर उसका उसकी जिंदगी फिर कैसी होगी। जो जिस इंसान के अंदर ये दो चीजें आ जाती हैं, फिर वो कैसा है इसकी मिसाल बताई गई है, फ़क़दिस्तमसक बिलऔरवतिल वुस्का, तो यकीनन उसने थाम लिया मजबूत कड़ा। वो ऐसे है कि उसने एक मजबूत कड़े को थाम लिया, यानी मजबूत कड़ा क्या है, अल्लाह की तरफ से वादा। ये अल्लाह की तरफ से वादा है कि अल्लाह ताला उसको फिर अपने अजाबों से बचा के रखेगा, अल्लाह ताला फिर उसके ऊपर मेहरबान होगा, उसको कोई ऐसी उसमें नहीं डालेगा किसी सजा में, किसी पकड़ में। उसने समझ ली एक बड़ी स्ट्रॉन्ग एक वादा उसके पास आ गया अजाबों से निजात का। मसलन जैसे किसी को कह दें आपके पास जी आपको नेशनैलिटी मिल गई है, सिटीजनशिप मिल गई है, तो क्या होता है, अब उसके पास वो पासपोर्ट आ गया है कि बस अब उसको कोई खौफ नहीं है, अब वो जा रहा है एयरपोर्ट से, आराम से निकल रहा है और उसको कुछ भी मसला नहीं है। तो वो जब वो पासपोर्ट उसके हाथ में आता है तो वो अपने आप को बड़ा मजबूत समझता है कि अब जी मेरे पास ये आ गया है। तो इसी तरह जो इंसान अपना रुख अल्लाह की तरफ कर देता है, अपने वजूद को, अपनी कोशिशों को फोकस कर देता है अल्लाह की तरफ, उसका सेंटर क्या है, उसकी जात घूमती किसके गिर्द है। जैसे एक बंदे की पूरी जिंदगी रिवॉल्व करती है उसकी जॉब के गिर्द, एक औरत की पूरी जिंदगी रिवॉल्व करती है उसके घर के गिर्द, उस बंदे की सारी जिंदगी, सारी अटेंशन, सारा फोकस अल्लाह है। जिसने अल्लाह को ऐसा बना लिया ना, और वो मोहसिन भी है, आधा चेहरा इधर और आधा उधर नहीं है, इधर भी कर लूं उधर भी है नहीं, उसका फोकस अल्लाह है, उसको एक समझ लें कमिटमेंट मिल गई अल्लाह की तरफ से, उसको ये जिस तरह मैंने आपको बताया पासपोर्ट मिल गया ना, उसको अल्लाह की तरफ से एक एक पेपर समझने मिल गया कि अब उसको को ऊपर कोई प्रॉब्लम नहीं होगा। उसने इतना मजबूत ये कड़ा थाम लिया, लन फिसामला, उसको टूटना नहीं है, वो बड़ा मजबूत है कड़ा, उसने अल्लाह को थाम लिया। अल्लाह हू अकबर। ये मिसाल एक बंदे की इस तरह से देके बताया गया कि देखो जो चाहता है ना कि अल्लाह उसको थाम लिया करे। दुनिया में भी जब मुश्किल हालात हो, दुनिया में भी जब परेशानी हो, तब भी अल्लाह ऐसे बंदे को थाम लेता है, और आखरत में तो अल्लाह ताला इसको निजात देगा हर एक अजाब से और हर वहां के मुश्किल वक्त से। तो अहद में एक बंध गया, ये अहद नहीं टूट सकता। अल्लाह का अहद फिर ये है कि इस जिंदगी को भी पुरसकून कर देगा और आखरत को भी अच्छा बना देगा। तो ये फायदा है अल्लाह की बात मानने का। देखिए ना, जब इंसान वो करे जो अल्लाह ने उसको हुक्म दिया, तो फिर कैसे अल्लाह ताला उसके लिए आसानियां पैदा फरमा देता। और ये भी शुक्र गुजारी है कि जब अल्लाह को हुक्म आए सर झुका दिया। ये है ना कि भाई युस्लिम, सबमिट कर देना। अल्लाह ताला ने इब्राहिम अलैहिस्सलाम से फरमाया था, इद क़ाला लहू रब्बुहु अस्लिम, जब उसके रब ने उससे फरमाया कि फरमाबरदार हो जाओ, अस्लिम सबमिट कर दो, क़ाला अस्लमतु लिरब्बिल आलमीन, मैंने सबमिट कर दिया अपने आप को रब्बिल आलमीन के लिए, क्योंकि उसके एहसानात ही मेरे ऊपर इतने। तो खुद को झुका लें अल्लाह के आगे, अपनी ख्वाहिश छोड़ दें, अपनी बात, अपने बड़ों की बात, फलाने की बात, उनको पीछे डाल के अल्लाह की बात को आगे रखें, फिर देखिए अल्लाह कैसे थामता है। फिर वो उरवा आपके हाथ में आ जाएगा। और फरमाया वइल्लाहि आकिबतुल उमूर, सब कामों का अंजाम अल्लाह की तरफ तो है, सब कामों का रुख उसकी तरफ है। यानी जिसने फिर अल्लाह की तरफ रुख किया तो फिर सारे काम उसी के पास हैं। सोचें फिर सारे काम ही अच्छे हो जाएंगे, और जाना हमें भी उसकी तरफ है। मन कफरा, लेकिन जो कुफर करे, जो नाशुकरी करे, जो बात ना माने, जो नहीं आना चाह रहा इस तरफ, तो ए नबी फला यहजुन का कुफर, आपको गमगीन ना करे उसका कुफर करना। यानी इन के कुफर पे जो नहीं मानते, आप गमगीन ना हो। क्यों क्यों आप गमगीन ना हो, इलाही ना मर्जी हो फयू नबी हूं बेमा मिलो, इनको लौटना तो हमारे पास ही ना, हम खुद ही इनको बता देंगे फिर कि क्या इन्होंने किया। अब आप सल्लल्लाहु अलैहि वसल्लम को यहाँ पे ये बताया जा रहा है कि आप मत गमगीन हो, जिसने भी कुफर किया है, आप उसके ऊपर अपनी जान को क्यों हलकान करते हैं। वजह क्या थी, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इस कदर से आता अपने आप को जैसे जैसे हलाकत के करीब चले जाना होता है ना एक इंसान का गम से। एक होता है ना कि वैसे बस थोड़ा सा, अच्छा चलो एक परेशानियां, देखो ये आते नहीं, ये लोग जो सुनते नहीं है, ये ऐसे नहीं करते, हम लोग अक्सर शिकायतें करते रहते, लोगों को इतना बताते हैं, लोग आते नहीं, ये एक अलग बात होती है, हमें कोई गम नहीं लगा हुआ। नबी सल्लल्लाहु अलैहि वसल्लम का ऐसा नहीं था, उनको तो जैसे एक रोग लग गया था ना, ये अंदर अंदर ही अंदर जब कोई गम इंसान को खा जाने लगता है कि इंसान उस गम की वजह से अपने आप को हार्म कर रहा होता है, अपना अपना एक नुकसान, अपनी अपनी सेहत, अपनी जान को एक नुकसान पहुंचा रहा होता है। तो वो हालत आप सल्लल्लाहु अलैहि वसल्लम की थी, और उसमें अल्लाह ताला ने फरमाया कि आप क्यों अपने आप को इनके पीछे वेस्ट कर रहे हैं, आपकी जिम्मेदारी ये नहीं है, इनका केस तो मेरे सामने आना है, तो मैं खुद ही इनके अमाल की पूछगिछ कर लूंगा, आपकी जिम्मेदारी क्या है, सिर्फ है कि पहुंचा दें। आप इनको बुला रहे हैं, ये बस आपकी जिम्मेदारी, आप इनको समझा दें, ये आपकी जिम्मेदारी है, बस इससे आगे आप कुछ नहीं कर सकते, आप किसी को ईमान नहीं दिला सकते, चाहे कितनी भी चाहत हो। और बाज लोग कभी भी नहीं आएंगे। और यहां पे मन कफरा से पता चला कि जो भी कुफर करें, यानी हमेशा ऐसा होगा कि कोई ना कोई तो जरूर ही कुफर करेगा, आप जितना मर्जी जोर लगा लें, कोई ना कोई जरूर होगा जो इनकार करता ही रहेगा, आप चाहे जितनी भी कोशिश कर लें। अल्लाह अकबर। और नबी सल्लल्लाहु अलैहि वसल्लम हमारे ऊपर हमारी अपनी जानों से भी ज्यादा मेहरबान थे, रहमतुल्लिल आलमीन थे, जैसे वालदैन होते हैं ना। आप वालदैन को आप जितना भी कहते रहे, भाई आप क्यों उनके पीछे घुलते हैं, ये बात तो सुनते नहीं है, जाने दें इनको जो मर्जी अब करते हैं, तो वो कई दफा खुद अगर कह भी देंगे ना कि जाओ फिर जो मर्जी कर लो, अब मैंने तुम्हें बताना ही नहीं, फिर उसके बाद फिर करने शुरू हो जाएंगे, फिर बताने शुरू हो जाएंगे, क्योंकि वो इतने ज्यादा खैर ख्वाह होते हैं अपनी औलाद के कि वो घुल घुल के भी फिर भी उसके बावजूद उनको गुस्सा आता भी है, फिर भी उसके बावजूद वो वही करते रहते हैं, क्योंकि वो बचाना चाहते हैं अपनी औलाद को किसी न किसी तरह भी शर से, वो गिव अप नहीं करते। नबी सल्लल्लाहु अलैहि वसल्लम का यही हाल था कि आप सल्लल्लाहु अलैहि वसल्लम मतलब बताते थे और वो आगे से बुरा भी करते थे, फिर भी ये कितना मुश्किल होता है ना, अपने औलाद तो अपना खून है, इस वजह से कहते थे आप सल्लल्लाहु अलैहि वसल्लम कितने ज्यादा इंसानियत के लिए खैर ख्वाह थे, अंदाजा ही नहीं हम कर सकते कि यानी एक बंदा घुल रहा है इस पीछे, कितने लोग हैं आज जो कि इंसानियत के पीछे घुल रहे हो जी, या चलो अपने खानदान के पीछे ही घुल रहे हैं। हाँ थोड़ी देर के लिए शिकायत करेंगे, हमारे पास शिकायतें होती हैं कि हाँ ऐसे करते हैं, ऐसे करते हैं, ये गलत करते हैं, लेकिन घुलते नहीं है हम उनके पीछे। हाँ अपनी औलाद के पीछे किसी को घुलते देखा, मगर ऐसा नहीं होता कि औलाद के अलावा किसी के लिए घुल रहा हूं। आप सल्लल्लाहु अलैहि वसल्लम ऐसे थे काफरों के लिए भी जो इतना बुरा सलूक करते थे, क्योंकि आप में खैरख्वाही बहुत ज्यादा थी। और बार बार कुरान करीम में तसल्लियां आई हैं नबी सल्लल्लाहु अलैहि वसल्लम को कि क्यों आप अपने आप को घुलाते हैं। फरमाया इन अल्लाह अलीम बिज़ात सुदूर, बेशक अल्लाह ताला जानने वाला है सीनों के भेद जो इनके सीनों में है ना। इब्ने आशूर फरमाते हैं कि ये वजह है इसकी कि लोग जो ये फरमाया गया ना कि लोग अल्लाह के सामने आएंगे और उनको अल्लाह ताला बता देगा कि उन्होंने क्या अमल किए, तो क्योंकि सिर्फ अल्लाह ही जानता है कि कितना ज्यादा कुछ कुफर इनके सीनों में भरा हुआ है, इसलिए सिर्फ अल्लाह ही बता सकता है, कोई और भी नहीं बता सकता। फरमाया नुमत्तिउहुम क़लीलन, हम फायदा दे रहे हैं इनको थोड़ा सा। ये कौन सा थोड़ा सा फायदा है? दुनिया का। ये कलील है क्या? लोगों के पास तो बिलियंस एंड बिलियंस ऑफ डॉलर्स और इतनी इतनी जायदादें और वो होती हैं, तो उनके पास तो बड़ा पैसा होता है, तो वो कलील है क्या? जी हाँ, दुनिया में किसी के पास अरबों खरबों भी हो जाए और जिनको देख के आंखें ऐसे खुल जाती हैं, इतना कुछ इनके पास, इतना कुछ इनके पास, इनकी तो एक जूती भी हजारों की है, तो इतना कुछ है इनके पास, इनके पास तो अपना ये है, ऐसे है जहाज है अपने, फला है अपना, हम कितना कुछ सोचते हैं कि ये तो बहुत है इनके पास, लेकिन कुरान कहता है बेशुमार खजाने भी किसी के पास हों वो भी कलील है, क्योंकि आखरत के मुकाबले में वो थोड़ा ही है, खत्म हो जाने वाला है, और जो चीज खत्म हो जाने वाली होती है ना वो थोड़ी ही होती है। तो फरमाया कि हम इनको फायदा दे रहे हैं थोड़ा सा, फिर उसके बाद क्या है, नज़रुहुम इला अज़ाबिन ग़लीज़, हम इस तरारी कैफियत होती है ना, जैसे मजबूर कहते हैं मजबूर, इस तरारी कैफियत में आप ये खा सकते हैं, इस तरारी कैफियत में आप हराम भी खा सकते हैं उतना जिससे जान बच जाए, वो क्या मतलब मजबूरी की जब इंसान की हालत हो जाए, तो जब सुम्मा फिर उसके बाद, अभी तो ये फायदा उठा लें, फिर उसके बाद मजबूर कर दिए जाएंगे किसकी तरफ, अजाब गलीज की तरफ, इतना वायलेंट अजाब होगा वो जहन्नुम जो है ना, और ये जो गिलाज जिससे ये लफ्ज निकला ना गलीज, हम उर्दू में भी गलीज बहुत बोलते हैं ना, बड़ी गलीज चीज है, बड़ी गंदी चीज, तो उसी से इसका करीबी करीबी माना हो जाता है कि बहुत क्रूड, बहुत वाइल्ड। तो ये गिलास जो है ना जिंदा चीज के लिए आता है, इसका मतलब जहन्नुम की आग एक जिंदा मखलूक है, जहन्नुम एक जिंदा चीज है, इसीलिए तो उसकी सिफत है ना गलीज। तो इसका टॉर्चर, इसका अजाब, इसकी तरफ ये फोर्स किए जाएंगे, ये है इनका एंड। तो फिर यहां पे ये थोड़ा सा फायदा उठा भी लिया तो क्या है, अल्लाह अकबर। जहां पे एक दाढ़ वो तो पहाड़ जितनी हो जाएगी, एक दाढ़ का दर्द भी कितना होगा। इतनी छोटी सी दाढ़ है, इतना छोटा सा दांत होता है, उसका दर्द तड़पा के रख देता है। कितना छोटा सा दांत, क्या है पूरे जिस्म के मुकाबले में, इतना सा, उंगली के पोर से भी छोटा, और इसका दर्द जो है ना वो नींदे उड़ा देता है। कहां जा, अगर ये इतनी बड़ी हो जाए और उसके अंदर दर्द डाल दिया जाएगा तो क्या हो। एक उंगली का जल जाना इंसान की यानी सी सी बंद नहीं होती। और सोचिए कि पूरा जिस्म आग के अंदर जल रहा हो तो क्या हाल हो। और वो जाना नहीं चाहेंगे इनमें, इसीलिए फरमाया कि उनको मजबूर किया जाएगा, जबरदस्ती यानी फोर्सफुली लाया जाएगा, घसीट घसीट के फरिश्ते लेकर आएंगे। कितनी बेबसी होगी और कितनी रुसवाई होगी। इससे ये पता चलता है कि ये वो कोई ऐसे कोई सैर के लिए नहीं जा रहे, कि चल के जा रहे हैं और जी जहन्नुम में एंटर कर दी जाए या फिर उनको ले जाया जाए और वहां से धक्का दे दिया जाए। नहीं, वो उसकी तरफ जाना ही नहीं चाहेंगे, हशर के मैदान से घसीटा जाएगा बालों से और जबड़ों से पकड़ के खींचा जाएगा। माताउन कलील है ये सब जिसके लालच में इंसान देखो कितना अपना वक्त लगा देता है। वाला इंसा अल्तहुम मन खलक समावाति वल अर्दा, और अलबत्ता अगर पूछो तुम उनसे किसने पैदा किया आसमानों को और जमीन को, ला यकूलुन अल्लाह, अलबत्ता जरूर कहेंगे अल्लाह ने। ये आयत बहुत इंपॉर्टेंट है, इसमें आपको ला इलाहा इल्लल्लाह का तर्जुमा आएगा। ला इलाहा इल्लल्लाह का तर्जुमा क्या मतलब, इसकी समझ आएगी। आप लोग ऐसा करेंगे, ला इलाहा इल्लल्लाह का तर्जुमा अपनी कॉपीज में जरा लिखें, सब लिखें इस वक्त। ला इलाहा इल्लल्लाह जो हमारा कलमा ना, इसके आपको मीनिंग क्या पता है वो लिखें। लिख लिया होगा उम्मीद है सबने। अच्छा, अब ये यहाँ पे कुरैश मक्का से बात हो रही है कि जब उनसे पूछा जाता है आसमानों को किसने बनाया, जमीन को किसने बनाया, तो ला यकूलुन्नल्लाह, तो अलबत्ता जरूर कहेंगे अल्लाह। यानी उनकी टिप्स ऑफ देयर टंग्स, उनकी जुबानों की नोक पे रखा हुआ है अल्लाह, तो वो एक मिनट भी नहीं लगाएंगे, वो ये भी नहीं कहेंगे खलकहुन्नल्लाह, इनको पैदा किया अल्लाह ने, वो फौरन कहेंगे अल्लाह। इसलिए कि उनको सोचने की भी जरूरत नहीं, दे आर श्योर। वो कोई भी नहीं उनमें से कहेगा जी नहीं नहीं लात और मनात और उज़ा भी साथ लगे थे तो फिर ये बने थे। तो उनको कहा कुल अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह यानी इतना तो तुमने मान ही लिया, जमीन और आसमान अल्लाह ने पैदा किए। इसका मतलब है कि उनको इस बात में कोई प्रॉब्लम नहीं था कि जमीन और आसमान का खालिक अल्लाह है, ठीक है, इनको पैदा करने वाला अल्लाह। ये बात अच्छी तरह समझ जाएं कि मुशरिकीन ने मक्का का झगड़ा इस बात में नहीं था आप सल्लल्लाहु अलैहि वसल्लम से कि भाई इनको अल्लाह ने नहीं पैदा किया, किसी और ने पैदा किया, ऐसा नहीं वो कहते थे। जो हमने और भी जगहों पे पढ़ा है ना कि जब इनसे पूछा जाता है कि उनको पैदा किसने किया तो कहते हैं अल्लाह ने, बंजर जमीन को जिंदा करने वाला कौन है, वो कहते हैं अल्लाह। ये हम पढ़ चुके हैं। तो इस फिर प्रॉब्लम क्या थी, तो इनको फिर काफिर क्यों कहा गया, ये बताएं इनको काफिर क्यों कहा गया। अगर उनको ये मसला ही नहीं है और वो कह देते हैं कि अल्लाह, तो फिर वो काफिर कैसे हो गए मतलब। और अल्लाह ही कहते हैं, कोई ये भी नहीं कहते कि वो एक बड़ा है, वो एक वो है, भगवान है, ये कुछ भी नहीं, अल्लाह कहते थे। इसको हमें आज समझना है। हमने जब जैसे पहले बात की थी ना कि शिर्क जो है वो बहुत किस्म का होता है, और हमें ये ला इलाहा इल्लल्लाह का तर्जुमा भी सही से आना चाहिए। हम ये सोचते हैं मुझे कि मैंने मक्का अल्लाह को नहीं मानते थे, ऐसी बात नहीं है, यहाँ पे है कि अल्लाह वो कहते थे। हम ये सोचते हैं कि वो जो है ना सोचते थे कि शायद ये आसमानों से इन किसी और ने बनाया, वो भी اس کا مطلب ہے کہ تخلیق کو بھی مانتے تھے کہ اللہ نے کی. اب پھر پرابلم کیا ہے؟ مشرکین جو تھے نا اکثر وہ توحید الوہیت میں شرک کرتے تھے, توحید ربوبیت میں شرک نہیں کرتے تھے. اب اس کا کیا مطلب ہوا, توحید الوہیت اور ربوبیت کا مطلب کیا ہے؟ آج اس بات کو اچھی طرح آپ نے سمجھ لینا اور آگے پہنچانا ہے اس بات کو. ربوبیت کا مطلب یہ ہے کہ اللہ تعالیٰ کو خالق, مالک, رب, کائنات کا منتظم, چلانے والا, یہ سب اللہ کو ماننا, یہ سب رازق اللہ کو ماننا. اکثر مشرکین جو ہوتے نا وہ اللہ کو ہی مانتے تھے اس میں. پھر شرک کدھر ہے؟ اللہ کو تو مانتے تھے مگر مسئلہ تھا توحید الوہیت میں, الہ ماننے میں. الہ یعنی عبادت کے لائق صرف اللہ ہے, اس چیز میں وہ شرک کرتے تھے, اوروں کو شریک کرتے تھے. ان کو یہ سمجھایا جا رہا ہے یہاں پہ اس آیت میں کہ جب تم مانتے ہو کہ خالق اللہ ہے, مالک اللہ ہے, مدبر اللہ ہے, اس میں اللہ کو ایک مانتے ہو, اس میں ساتھ کسی کو نہیں شامل کرتے, تو عبادت کے لائق بھی تو صرف ایک اللہ کو سمجھو, اس میں پھر شریک کیوں ٹھہراتے ہو؟ ٹھیک ہے, اگر ربوبیت میں ایک اللہ ہے تو الوہیت میں بھی تو ایک اللہ ہونا چاہیے. نعمتیں اگر یہ ساری اللہ نے دی ہیں, بنایا سب کچھ اللہ نے, تو نعمتوں کے جواب میں ایک تو ہے نا اللہ کی نعمتوں کو ماننا کہ خالق وہ ہے, رازق وہ ہے, مالک وہ ہے, سب اس کی طرف سے ہے. یہ تو وہ کوئی ہندو کو بھی اٹھا کے پوچھنے کرتا ہے, ہاں ایک, وہ تھوڑی کہے گا کہ نہیں جی یہ میرا جو سائیں بابا اس نے آسمان بنائے, یہ تو نہیں کہے گا وہ. تو جب یہ مان گئے کہ اس نے بنایا ہے, اس وہ چلا رہا ہے, تو یہ تو ہے اللہ کا کام. ٹھیک ہے, ان ریٹرن انسان کیا کرتا ہے, اس کو اس طرح سمجھے, ان ریٹرن انسان کیا کرتا ہے, اللہ کا شکر ادا کرتا ہے, رائٹ, اس کی عبادت کی صورت میں. اس عبادت میں وہ اوروں کو شریک کرتے تھے, تو اللہ کو عبادت میں شرک نہیں چاہیے. جس بندے نے شرک کیا ہوگا نا اللہ نے اس کے لیے جنت کو حرام کر دیا, اور شرک پہ مرنے والے کی توبہ کبھی قبول نہیں ہوگی, اس کی معافی کبھی بھی نہیں ہے. ہاں جو انسان توحید پہ ہے پھر وہ کوئی گناہ کرتا ہے زندگی میں, کبیرہ یا صغیرہ جو بھی ہے, اب اسی گناہ میں وہ فوت ہو جاتا ہے, توبہ بھی نہیں اس نے کی, اب فوت ہو گیا, اب اللہ چاہے تو اس گناہ کو اپنی رحمت سے معاف کر دے قیامت کے دن, چاہے تو نہ کرے. لیکن شرک وہ ایسا گناہ ہے وہ توبہ کے بغیر کبھی معاف نہیں ہوگا. سمجھ آ گئی یہ بات؟ سورہ یوسف میں اللہ تعالی نے فرمایا ہے کہ ان میں سے اکثر اللہ پہ ایمان نہیں لاتے مگر شرک کرنے میں اس کے ساتھ شرک کرتے ہیں اس کے ساتھ, یعنی وما یؤمنو اکثرہم باللہ الا وہم مشرکون, کے اکثر جو ہیں وہ ایمان کے ساتھ ساتھ شرک کرتے ہیں. یعنی ایک خدا کا تو کانسیپٹ ہے, ایک خدا تو ہے, لیکن جب ان ریٹرن جب وہ عبادت کرنے لگتے ہیں تو اس وقت اللہ کے ساتھ دوسروں کو شریک ٹھہرا لیتے ہیں, کریئٹر, سسٹینر اور اونر, یہ سب اللہ کو مانتے ہیں. اور جب خود عبادت کیا ہوتی ہے, عبادت کے اندر یہ ساری چیزیں ہی آ جاتی ہیں, یہ نماز بھی آپ کی عبادت ہے, دعا بھی عبادت ہے, سجدہ بھی عبادت ہے, یہ سارے عبادت کے طریقے ہیں ڈیفرنٹ نا, تو ان کے اندر پھر کیا کرنے لگتے ہیں, پھر اوروں کو پکڑ لاتے ہیں. یہ تو اب ایسے, اچھا اس کو ایسے سمجھے, یہ بہت ضروری ہے آپ لوگوں کے لیے, سب کے لیے سمجھنا, اس لیے کیونکہ یہ توحید سے متعلق بات ہے, یہ بیس ہے, کور ہے. سوری ٹو سے کہ لا الہ الا اللہ کا ترجمہ اکثر لوگ کیا کرتے ہیں, نہیں کوئی خالق سوائے اللہ کے, نہیں کوئی خدا سوائے اللہ کے, وہ تو کہتے تھے خدا اللہ ہے اور اس کے ساتھ یہ بھی ہیں. ہم نے کہنا نہیں ہے کوئی عبادت کے لائق سوائے اللہ کے, یہ ہے صحیح ترجمہ لا الہ الا اللہ کا. اگر آپ نے یہ لکھا تو یہ صحیح ہے, کوئی عبادت کے لائق نہیں ہے. الہ جو ہوتا ہے وہ معبود ہوتا ہے, جو وردی آف ورشپ ہوتا ہے, عبادت کے لائق جو ہوتا ہے, कलमे में हम ये कहते हैं कोई इबादत के लायक है ही नहीं, ये कह देना नो गॉड एक्सेप्ट अल्लाह, ये नहीं सही तर्जुमा, सही नहीं। तो अल्लाह ताला के बंदे के साथ जो उसकी कोई मिसाल तो नहीं दी जा सकती, मगर एक एक ऐसे ही आपको समझाने के लिए एक बात करती हूँ कि मिसाल के तौर पे आप किसी को लेकर आते हैं, कोई होमलेस है, आपको उसको उठा के लाते हैं, उसको लेके आप एक घर लेके देते हैं, गाड़ी लेके देते हैं, जॉब पे लगवाते हैं, उसके घर को मूविंग, उसकी सारी जो घर की चीज़ें हैं वो सारी रखवाते हैं, उसको हर तरह का उसके बिल्स पे कर देते हैं, उसके शुरू के रेंट भी पे करते हैं, उसके ऊपर इतनी उसके साथ आप भलाई करते हैं, उसको कहाँ से आप उठा के लाए किधर का। फिर उसके बाद आप एक दिन देखते हैं कि वो आपके हमसायों के घर जाके और वहाँ पे या आपके नौकरों के पास जाके उनका इतना शुक्रिया अदा करता है, इतना शुक्रिया अदा करता है और इतनी उनकी एहसानमंदी करता है, और एक दफ़ा भी मुड़ के आपके पास नहीं आता कि आपने मेरे साथ कोई भलाई की है। ये है बात कि अल्लाह ताला हमारे ऊपर इतने एहसान करते हैं, इतनी नेमतें करते हैं, और इन रिटर्न हमें चाहिए कि हम अल्लाह ही का शुक्र अदा करें, अल्लाह ही की इबादत करें। मगर जब इंसान उसके आगे सर झुकाने की बजाय कहीं और जा जाके उनके एहसानात मानता है जिनका कोई भी इसके अंदर रत्ती बराबर भी इसके अंदर अमल दखल नहीं है, तो ये अल्लाह को अच्छा नहीं लगता। यहाँ पे आया कुल अल्हम्दुलिल्लाह बल अक्सरहुम ला यालमून, अल्हम्दुलिल्लाह क्यों कहलाया गया? ये खुद तुमने जवाब दे दिया, मसला ही खत्म हो गया। तुम अगर कहते लात मनात भी साथ थे तो फिर तो कोई बात थी, लेकिन तुमने तो खुद ही मान लिया कि अल्लाह के साथ कोई भी नहीं शरीक हुआ इनको बनाने में, तो फिर ये बताओ कि अल्लाह के साथ इबादत में क्यों शरीक करते हो? जब इबादत यानी इबादत में फिर क्या है कि यानी उनके नाम की नजरो नियाज फिर क्यों करते हो? जब अकेले अल्लाह खालिक है वो, फिर उनके नाम की नमाजें क्यों पढ़ते हो कि जी ये शेख अब्दुल कादर जिलानी के नाम के नफल है, तो उनके मिजार की तरफ मुंह करके पढ़ने। फिर ये फर्क आपको पता होना चाहिए तौहीद अलूहियत और तौहीद रबूबियत में, और आपको ये पता होना चाहिए कि मुशरिकीन मक्का का क्या प्रॉब्लम था। और फिर इसके बाद समझ में ये आता है कि फिर यानी तौहीद रबूबियत को जब आप मान गए हैं तो तौहीद अलूहियत में फिर हाजतें भी अल्लाह से ही मांगे, फिर अपनी ज़रूरतें भी अल्लाह से ही मांगे, क्योंकि दुआ भी कॉम्पोनेंट है इबादत का। फिर कुर्बानी भी सिर्फ अल्लाह के लिए करें, फिर सदका और खैरात भी सिर्फ अल्लाह के लिए करें, क्योंकि वो ही डिज़र्व करता है। सिर्फ मुशरिकीन मक्का को तौहीद रबूबियत में ज़रा भी कोई प्रॉब्लम नहीं था, याद रखिएगा, तौहीद अलूहियत में प्रॉब्लम था। फिर तुम अगर तुम ये मान गए हो कि खालिक अल्लाह है, फिर ज़िबा औरों के नाम का क्यों करते हो? फिर कस्में औरों के नामों की क्यों खाते हो? फिर औरों के हिस्से क्यों निकालते हो? ऐसे निकालते थे ना, ये हिस्सा अल्लाह का है और ये औरों का, सदका खैरात करते थे इस तरह। फिर औरों के आगे सजदे क्यों करते, झुक जाते हैं उनके आगे जाके? फिर औरों से डरते क्यों हैं? क्योंकि ये सारी चीज़ें इबादत में आती हैं। दुआएं फिर औरों से जाके क्यों करते हो कि ये है जो मेरे लिए कुछ करेगा, और दाता साहब ही अब बेटा देंगे और ये ही अब वो करेंगे, आपने ही हमारी बिगड़ी बनानी है, ये आपका ही सारा करम है। तो कैसे करम हो गया? अल्लाहु अकबर। तो ये हमें जो बेस है ना हमारी ला इलाहा इल्लल्लाह, ये इसको समझना है और इसी से ही ये बात है, उलमा कहते हैं कि अफसोस है ए उम्मत मुस्लिमा तुझ पे कि हत्ता के अबू जहल भी ला इलाहा इल्लल्लाह को तुझसे ज्यादा समझता था, उसको भी इसका माना मालूम था कि ला इलाहा इल्लल्लाह में क्या कह रहे हैं, इसीलिए वो इसके मुकाबले में लड़ा था, और उम्मत मुस्लिमा आज इसका तर्जुमा ही नहीं जानती। जब भी तो कोई कब्र पे जाके जब कहते हैं तो कहते हैं लो हमने क्या किया, हमने हमारी इनके आगे, इनकी अल्लाह के आगे, वो भी दुआ कर ही नहीं सकते, पुकार ही नहीं सकते उसको। इसको तो छोड़े ना, कौन कर रहा है कौन क्या, दुआ ही नहीं कर सकते, क्योंकि दुआ इबादत है। दुआ के बारे में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दुआ इबादत का मगज है। तो अब इबादत में आपने शामिल कर लिया फिर इस पीर साहब को, इन कब्र वालों को, वो बाद की बहसें, उसमें नहीं हमने पढ़ना कौन सुन सकता है, मुर्दे सुन सकते हैं कि नहीं सुन सकते, फलां हो सकता है, वो सारी बहसें छोड़ दें। सिर्फ इतना बताएं, जिस दिन मुंह से ये निकाल दिया, चाहे कब्र पे जाके निकाल दिया या यहां बैठे बैठे निकाल दिया, या अली मदद, या रसूल अल्लाह आपका करम है उनके, आपके उससे सबके से चल रहा है, मुझे बताएं क्या कर रहे हैं उनको, उन पीर साहब को या उन उनको या किसी सहाबी को या किसी फरिश्ते को पुकारने लगे या किसी नबी को पुकारने लगे, चाहे कब्र पे जाके पुकारा या उसके बगैर पुकारा, डजंट मैटर, पुकारा जिस दिन, उस दिन इबादत के अंदर किसी और को शरीक कर लिया, क्योंकि दुआ भी इबादत है। समझ आ गई बात? अब ये कॉन्सेप्ट किसी को भी ऐसा नहीं होना चाहिए कि समझ ना आया और हम आगे चल पड़े। अल्लाह के सिवा कोई वर्दी ऑफ वर्शिप नहीं है, इसके मुखालिफ थे कुरैश, वो कहते थे नहीं ये बुत भी है वर्दी ऑफ वर्शिप, ये भी इबादत के लायक है, हम इनकी भी इबादत करेंगे। वो ये नहीं कहते थे अल्लाह नहीं है, वो कहते थे ये हमें अल्लाह के करीब कर देंगे। तो फिर तो कॉन्सेप्ट था ना अल्लाह का। आज हम कहते हैं नहीं जी सारे ही एक को मानते हैं, जी सारे एक को मानते हैं, इसलिए हम सारे एक ही हैं। ऐसे कैसे हो सारे एक ही हैं? तो फिर तो आपने तो पीछे की सारी वो यानी बिल्कुल ही पानी फेर दिया। फिर आप सल्लल्लाहु अलैहि वसल्लम की स्ट्रगल किस बात पे थी? अगर आप आज जी हमें ज्यादा कोई दीन की समझ आ गई, ऊंट के कहते हैं जी सारे कोई बात नहीं, किसी को भी ना गलत कहो, क्योंकि सारे आखिर एक खुदा को तो मानते ही है ना। नहीं, एक खुदा को मानने की बात नहीं है, वो तो वो भी कहते थे कि एक ही खुदा है जिसने आसमान और जमीन बनाए। प्रॉब्लम आगे है कि जब आप इन रिटर्न जब आप इबादत करने लगते तो फिर आप किस डायरेक्शन की तरफ खड़े होते, फिर आप किसके आगे झुकते हो? अल्लाह अकबर। आई विश कि हमारा कोई इस तरह का एग्जाम होता जिसके अंदर क्वेश्चन आंसर होते, तो फिर मैं आपको ये देती कि इलाह का माना क्या है, ला इलाहा इल्लल्लाह का मतलब क्या है, तौहीद रबूबियत क्या है, रुलूहियत क्या है। वलअक्सरुम ला यालमून, अक्सर इनमें से इल्म ही नहीं रखते, जहालत की वजह से ऐसा कर रहे हैं। अब आप देख लेना कि हमारे यहाँ कितने ही लोग हैं जिनको इस चीज का कोई पता ही नहीं, वो नातों तक के अंदर आप सल्लल्लाहु अलैहि वसल्लम से मांगने लगते हैं। अक्सरुम ला यालमून, वो सोचते हैं बस हमारा इतना कह देना काफी है कि हाँ जी मालिक हमारा अल्लाह है, हम कौन सा इससे इनकार कर रहे हैं। कहते हैं कितनी दफा, हालांकि कुरान में अल्लाह था उमा अल्लाह इलाह नाखर, अल्लाह के साथ किसी और को ना इला पुकारो, किसी और इला को ना पुकारो। 50 टाइम्स इस माने की आयात आई है, मत पुकारो किसी और को। तो दुआ तो बड़ी बात है, बड़ी चीज है इबादत के अंदर, एक बहुत बड़ी बात है। इसलिए कि जब कोई इंसान दुआ कर रहा होता है ना, तो वो अल्लाह की सिफात को मान रहा होता है कि वो समी है, वो बसीर है, वो अलीम है, वो खबीर है। और जब आप किसी और को पुकारने लगते हैं तो फिर आप कहते हैं कि उसके अंदर भी वो भी समी हो गया, वो भी बसीर हो गया, वो भी अलीम हो गया, वो भी कदीर हो गया। जैसा अल्लाह ताला कर सकता है तो ये भी कुछ कर सकता है। ये सिफात सिर्फ अल्लाह की है, किसी और की नहीं है। आजकल बेशुमार मुसलमान अगर दुआ के लिए नहीं भी जाते ना कब्र पे, तो कम अज कम बरकत लेने जरूर चले जाते हैं। जी वहां जाऊंगी तो बरकत हो जाएगी, मैं हमने मांगना थोड़ी है, मगर उनके उस पे जाऊंगी, बस फातिहा पढ़ूंगी, उनकी बरकत से ही मुझे सेहत मिल जानी। अल्लाहु अकबर। सिर्फ यादे आखरत के लिए किसी कब्र पे जा सकते हैं, उसके सिवा नहीं। इबरत के लिए जा सकते हैं कि मेरा भी यही अंजाम है, इसलिए नहीं कि यहां से बरकतें मिलती हैं। फिर बात तो वही हो गई कि फिर मुझे फायदा नुकसान यहां से मिल सकता है। अगर आप लोग किसी संडे स्कूल में पढ़ाते हैं, किसी जगह पे भी आप कहीं पे भी किसी को टीच करें, इन बातों को जरूर बताएं। ला इलाहा इल्लल्लाह का तर्जुमा शिर्क कहाँ होता है, मुशरिकी ने मक्का का शिर्क किया था, और फिर उसके बाद वो शिर्क किस तरह से आज भी है। لِلَّهِ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ، اللہ ہی کے لیے جو آسمانوں میں اور زمین میں، یہ بات ایک دم فوراً کیوں آئی کہ اللہ ہی کے لیے؟ اس لیے کہ پہلے آیا آپ ان کے پیچھے نہ ہلکان ہو، اور ان سے کہیں جب یہ کہتے ہیں اللہ نہیں بنایا تو کہیں الحمدللہ، اتنا تو تم نے مان لیا ہے، شکر ہے، اتنی بات تو تمہیں پتہ چل گئی، اب آگے بھی مان لو. تو پتہ نہیں وہ جو جس سے پوچھا جا رہا ہے وہ یہی نہ سمجھ لیں گے، پتہ نہیں اللہ کو ہماری کتنی ضرورت ہے، ہماری کتنی نعوذ باللہ کوئی محتاجی ہے کہ ہم اس کی عبادت کریں، یا وہ چاہتا ہے، اس کی بڑی وہ کوئی ضرورت ہے کہ ہم اس کی مانیں. پتہ نہیں اس کو کتنی ہمارے ایمان لانے کی بہت ضرورت ہے. اللہ تعالیٰ کی چاہت تو ہے کہ سارے ایمان لے آئیں، مگر للہ ما فی السماوات والارض، اس کے لیے جو کچھ آسمانوں میں اور زمین میں، اس کو ضرورت کسی کی نہیں ہے. بلکہ وہ کیسا ہے؟ ان اللہ هو الغنی الحمید، وہ تو غنی ہے، بے نیاز ہے، بے پرواہ ہے، حمید ہے، اس کی حمد تو ہر وقت ہو رہی ہے، ساری مخلوق اس کی حمد کر رہی ہے، اپنی زبانوں سے بھی اور ان کی تخلیق میں اللہ کی تعریف نظر آتی ہے. جیسے ایک پینٹر کی پورٹریٹ اس نے کوئی بنائی ہے، اس کے اندر اس کی جو اس کا ٹیلنٹ ہے، اس کا جو آرٹ ہے وہ نظر آ رہا ہے، اور اس کی ایک تعریف ہے وہ کہ یہ کیسا آرٹسٹ ہے، اس کے دیکھ کے اس کے ہنر اور اس کی تعریف نکلتی ہے. اللہ کی ساری مخلوق کو دیکھ کے اللہ یاد آتا ہے اور اس کی تعریف نکلتی ہے. اس کی کوئی تعریف کرے یا نہ کرے، وہ وردی ہے، وہ اس لائق ہے کہ تعریف اسی کی ہو، اور بے شمار مخلوق تعریف کر بھی رہی ہے. تو یہ نہ کبھی بھی سمجھنا کہ وہ اس کو تمہاری ضرورت ہے یا تمہارے ایمان کی ضرورت ہے. للہ میں کیا آ جاتا ہے؟ للہ ہی ما فی السماوات، یعنی ان کو پیدا بھی اللہ نے کیا، وہ مالک ہے ان کا، ان کے اوپر اختیار بھی اس کو، اتھارٹی اس کی ہے، وراثت بھی اسی کی ہے، سب کچھ اینڈ میں بلونگ تو اسی کا کرتا ہے، اس میں کوئی بھی شریک نہیں ہے. کوئی یہ نہ سمجھے کہ سمندروں پہ راج خضر علیہ السلام کا ہے، اور ہواؤں کے اوپر راج کسی اور کا ہے، اور اس کے اوپر راج کسی اور کا. ما فی السماوات والارض، اور اس کا مطلب کیا ہوا کہ ان بتوں کو جن کی تم پوجا کرتے ہو یا جن کو تم سمجھتے ہو کوئی، ان کا بھی مالک تو اللہ ہی ہے، کیونکہ وہ بھی زمین میں. ضروری نہیں ہے انسان کسی چیز کا خالق ہو تو اس کا مالک بھی ہو، یہ دونوں الگ الگ باتیں ہیں. مثلا ایک بندہ ایک کمپنی میں کام کرتا ہے، وہاں پہ وہ کوئی چیزیں بناتا ہے، تو وہ ان چیزوں کو بنا تو رہا ہے، ان کا خالق تو ہے، لیکن ان کا مالک نہیں ہے. مالک کون ہے؟ وہی جو فیکٹری کا مالک ہوگا، یا جو اس آفس کا یا اس کمپنی کا مالک ہوگا. تو اللہ تعالی خالق بھی ہے، وہ مالک بھی ہے، اون کرتا ہے سب کو، وہ اونر ہے. تو یہ ان بتوں کو بھی وہی اون کرتا ہے، اور سب چیزوں کو بھی وہی اون کرتا ہے، تو پھر ان کے پاس کیوں جاتے ہیں؟